कृषि सूचना तथा प्रशिक्षण केन्द्र द्वारा उत्पादित रेडियो कृषि नाटक तपाईँ हाम्रै गाउँ समाज खेतबारी र तपाईँ हाम्रै कृषि संस्कृति रहन सहन मेला पर्व र परम्परा भित्रको हाम्रो आफ्नै जीवनको यथार्थ ऐना अनि हाम्रै जीवनको घटना र परिघटनाहरू रेडियो कृषि नाटक तपाईँ हाम्रै गाउँ समाज खेतबारी र तपाईँ हाम्रै कृषि संस्कृति रहन सहन मेला पर्व र परम्परा भित्रको हाम्रो आफ्नै जीवनको यथार्थ ऐना अनि हाम्रै जीवनको घटना र परिघटनाहरू कृषक चौतारी तपाईँ हाम्रै घर आँगनको कुरा तपाईँ हाम्रै खेतीपाती जीवन र जीविकाको कथा अब तपाईँकै कृषक चौतारीमा प्रस्तुत छ कृषक चौतारी
नमस्कार है नरेश दाई
नमस्ते बहिनी नमस्ते
दाईलाई खोज्न त बारीतिरै आउनुपर्छ तर फेरि हिजो त तलतिर जाँदा देख्थे कहाँसम्म पुगेर आउनुभएको दाई
हेर्नु न बहिनी हिजो गाउँका सबै किसान दाजुभाइ नगरपालिकाको कृषि शाखामा बोलाइएको छ भनेर त्यतातर्फ गयौँ त्यही भएर अब आउने बेलामा बजारमा कतै साथीभाइसँग हुँदा तपाईँले देख्नुभयो होला मलाई त कस्तो अचम्म लाग्यो भने हिजो अब तपाईँलाई सेयर गरिहालौँ
हजुर दाई
यो बाजेले पनि यही कृषि गर्दै आउनुभयो बुबाले पनि यही कृषि कर्म गर्दै आउनुभयो अहिले मेरो यो पेसाइ बनेको छ बिहान उठ्ने बित्तिकै यो म बारीमा आइपुग्छु अनि खान यहीँबाट पुगेको छ लगाउन यहीँबाट पुगेको छ छोराछोरी यहीँबाट पढाउँछु लेखाउँछु ठुला भइसके बचेको यो उपजहरू लिन्छु र बजारमा बेच्छु कमाई यहीँबाट भएको छ म एक सन्तुष्ट पनि छु तर चाहिँ नगरपालिकामा हिजो तपाईँको किसान परिचय पत्र छैन भन्ने कुरा उठ्यो म किसान हुँ कि होइन म बडो दोधारमा परेको छु बहिनी
नमस्कार है यहाँहरूलाई बारीमा बसेर दुईजनाले के गल्फती गर्दै हुनुहुन्छ
ओहो सर यो ढुङ्गो खोज्दा देउता मिल्यो भने जस्तै भयो बहिनी कता जानलाई आउँदै हुनुहुन्थ्यो म यहाँ बारीमा अलिक गोडमेल गरौँ भनेर आएको हेर्नु न सर हिजो नगरपालिकामा गाउँका सबै किसान दाजुभाइलाई बोलाइएको थियो त्यहाँ यो तपाईँहरूसँग परिचय पत्र छैन अब तपाईँहरूले परिचय पत्र बनाउनुपर्छ भनेर पो कुरा उठ्यो म त यो पुस्तौनी पेसा यो कृषि गर्दै आएको यसमा म सन्तुष्ट पनि छु हजुर टुप्लुक्क आइपुग्नु भयो अब अलिकति बताइदिनु पऱ्यो
बडा राम्रो कुरा चाहिँ यहाँ राख्नुभयो यो किसान दाजुभाइ तथा दिदीबहिनीहरूको लागि एउटा नेपाल सरकारले किसान परिचय पत्र वितरण गर्ने हिसाबले एउटा कार्यक्रम ल्याएको छ यसमा चाहिँ को को व्यक्तिलाई चाहिँ किसान मान्यता भन्ने कुराहरू खुलेको छ
हजुर
अहिले किसान दाजुभाइ दिदीबहिनीहरूले जुन कृषि सम्बन्धी सेवा सुविधाहरू पाउनुहुन्छ अथवा अनुदानहरू पाउनुहुन्छ त्यो चाहिँ गैर किसान व्यक्तिहरूले पनि लिइराखेको छ र रियल जुन किसान हुनुहुन्छ उहाँहरू चाहिँ छुट्टी राख्नु भएको छ भनेर
किसान नहुनेले पनि पाइराखेका छन्
त्यस कारणले गर्दाखेरि नेपाल सरकारले यो कार्यक्रम ल्याइएको हो र यसमा चाहिँ कस्ता व्यक्तिलाई किसान भन्ने त भन्ने कुराहरू खुलस्त रूपमा आएको छ जो व्यक्तिको चाहिँ कृषि नै मुख्य पेसा रहेको र 6 महिना वा सोभन्दा बढी समयसम्म कृषिमै आश्रित रहेको परम्परागत कृषि औजार निर्माण गर्ने व्यक्तिहरू र सोको उसमा आश्रित उसको परिवारको सदस्यहरूलाई चाहिँ कृषक भनेर चाहिँ यो चाहिँ हाम्रो नियम कानुनले भन्छ र उक्त व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ सरकारले विभिन्न किसिमका जुन मल हुन्छ बिउ हुन्छ बिजन हुन्छ बिमा हुन्छ विभिन्न चाहिँ यो मौसम सम्बन्धी जानकारी अब अहिले पानी यस्तो परिराखेको छ धान बाली भित्राउने कि नभित्राउने अथवा पानी नपरेको बेलामा कसरी सिँचाइ गर्ने त कस्ता पशुपालन गर्ने दुध उत्पादन बढाउनलाई के गर्ने मासु उत्पादन बढाउनलाई के गर्ने सम्बन्धी म्यासेजहरू मोबाइल मार्फत पठाउनको लागि पनि यो सूचीकृत किसानहरूलाई हामीले चाहिँ टार्गेट राखेका चाहिन्छौँ
यो किसान सूचीकरण कार्यक्रमको बारेमा कता कता चाहिँ मैले नि सुनेको थिएँ अब यसमा नरेश दाईहरू जस्तो कृषकहरूलाई चाहिँ हामीले कसरी जोड्न सक्छौँ त सर
किसान सूचीकरण कार्यक्रम जोड्नको लागि अहिले सम्पूर्ण स्थानीय तहमा चाहिँ यसको हाम्रो एउटा सफ्टवेयर तयार भएको छ र सो सफ्टवेयरबाट चाहिँ गणक मार्फत अथवा सहजकर्ता मार्फत सूचीकरण गर्न सकिनेछ शिक्षित किसानहरूले त्यो सफ्टवेयरमा आफै पसेर त्यहाँ पनि हाम्रो चाहिँ भनेका विवरणहरू भरेर आफ्नो नाम सूचीकृत गर्न सक्नुहुनेछ। र यो सूचीकरणको सवालमा काम गर्दै जाँदा किसानले कस्ता कृषि पेसा गरिराख्नु भएको छ, उहाँको व्यक्तिगत विवरण, उहाँको कृषि बाली नालीको तथ्याङ्कहरू चाहिँ प्रश्नमा सोधिन्छ र उक्त प्रश्नहरूको जवाफ उहाँले भर्दै भर्दै अन्तिमसम्म पुग्नुभयो भने उहाँको नाम चाहिँ सूचीकरणमा पर्छ।
मलाई यो अझ अलिकति राम्ररी बुझाइदिनुहोस् न सर, जस्तो यो किसान सूचीकरण हुन किन आवश्यक छ हामी जस्तो किसानहरू?
वास्तवमा किसानलाई किसान हुनुको पहिचान दिनलाई नै किसान सूचीकरण आवश्यक
भनेको हाम्रो नागरिकताले हामी नेपाली नागरिक हौँ भने जस्तै हो।
हो, जस्तै नागरिकता सबैको हुन्छ, जस्तै म कर्मचारी हो भने चाहिँ मेरो कर्मचारी कार्ड हुन्छ, तर 20 वर्ष 25 वर्ष 30 वर्ष कृषि पेसामै लागेका किसानको परिचय खै त, त्यसको परिचय पत्र चाहिएन उहाँहरूलाई, त्यसै भएर यो कार्यक्रम ल्याइएको।
ओहो, हाम्रो हजुरबाहरू बुवाहरू त बिना परिचय यो गरिरहनु भएको
छ, सबैलाई आफ्नो परिचय पहिचान चाहियो नि
हजुर,
र यो परिचय र पहिचान पश्चात चाहिँ उहाँहरूलाई सेवा सुविधामा जोड्न सजिलो हुन्छ।
यो किसान सूचीकृत कार्यक्रमबाट किसानहरूले चाहिँ कस्तो कस्तो खालको सुविधाहरू लिन सक्नुहुन्छ होला?
यो त अघि पनि हामीले भनिसक्यौँ, सुविधाको हकमा किसानहरूले जुन अहिले मलको हाकार भइराखेको चाहिँ छ, अहिले चाहिँ विभिन्न बिउ बिजनहरू कस्ता बिउ बाली लगाउने भन्ने कुराहरूमा मकै लगाए तर मकैमा घोगा लाग्यो भने सरकारले सिफारिस गरेको जात लाउनु पर्यो, यी कुराहरू चाहिँ छुट सुविधा यिनीहरू चाहिँ सूचीकृत किसानले पाउने अवस्था यसबाट आउँछ। अर्को कुरो चाहिँ बिमा, पशुपालन कृषिको बाली नालीको बिमामा जुन सरकारले 80% छुट गरेको छ, त्यो चाहिँ सूचीकृत किसानले त्यसबाट चाहिँ फाइदा लिन सक्छन्।
सूचीकृत नभएकाले लिन सक्दैनन्,
अहिलेसम्म त सूचीकृत नभएका र भएका दुइटैले पाएका चाहिँ छन्, र भोलिका दिनमा चाहिँ सूचीकृत किसानलाई ग्राह्यता दिइनेछ।
भनेको अब बर्सातमा पानी बाढी आयो, पहिरोले धान बगाएर लग्यो होइन, जस्तो चाहिँ विभिन्न कारणले गाई बस्तुको चाहिँ हानि नोक्सानी भयो भने त्यो बराबरको हामीले 80% बिमा पाउने भयो।
बिमा प्रिमियम भनेको कस्तो हो भन्दा, गाईको मूल्य सरकारले कति मानेको छ त्यसको चाहिँ 5% प्रिमियम शुल्क बिमा समितिलाई बुझाउनु पर्छ, र त्यो 5% 80% चाहिँ नेपाल सरकारले तिर्ने र 20% मात्रै किसानले तिर्ने। जस्तै 1,00,000 पर्ने एउटा गाई हो भने यसको 5% भनेको 5,000 आउँछ, 5,000 80% भनेको 4,000 नेपाल सरकारले तिर्छ र 1,000 मात्रै किसानले तिर्नुपर्छ। र त्यो गाई केही गरी चाहिँ रोग लागेर मरिहाल्यो अथवा चाहिँ हजुरले भन्नुभएको जस्तो बाढी पहिरोले बगायो बिमा गरेको रहेछ भने त्यसको 90% क्षतिपूर्ति पाइन्छ भने
किसानले पाउने,
किसानले पाउने 1,00,000 90,000 पाउने भयो भने 10,000 थपेर अर्को गाई ल्याउनु त सजिलो हो।
त्यसो भए त यो सूचीकरण हुनुपर्ने कुरा त धेरै राम्रो रहेछ,
धेरै राम्रो छ।
अब सूचीकृत हुँदाखेरि फाइदा धेरै रहेछ है दाइ, अब सूचीकृत हुनको लागि चाहिँ हामी किसानहरू चाहिँ कहाँ जानु पर्यो, यसको प्रक्रिया चाहिँ के हुने रहेछ सर?
अहिले सबै ठाउँमा चाहिँ आफ्नो स्थानीय तह नै त्यहाँ सिंहदरबार भने जस्तै हो, र स्थानीय तहमा हजुरहरू सूचीकृत हुनको लागि चाहिँ जान सक्नुहुन्छ। स्थानीय तहमा कृषि र पशुपन्छी शाखामा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ, त्यहाँ चाहिँ सम्पर्क व्यक्तिहरू सरकारले तोकिएको छ, उहाँहरूलाई चाहिँ म सूचीकरण हुन चाहन्छु भनेर हजुरले भन्नुभयो भने उहाँहरूले त्यहीँ हजुरको व्यक्तिगत विवरण भर्ने अवस्था हजुरहरूलाई सिकाइदिनुहुन्छ। त्यो प्रक्रियामा हजुरहरू आफै पनि मोबाइलबाट अथवा आफ्नो ल्यापटपहरूबाट अथवा कम्प्युटरबाट भर्न सकिन्छ। यदि हजुरहरूलाई भर्न गाह्रो छ भने सहजकर्ताहरू पालिकाले खटाएका हुन्छन्, हजुरको घर घरमै गएर चाहिँ हजुरको विवरण पनि भरिदिन्छन्।
अनि यो भर्दाखेरि के कागजातहरू चाहिँदैन सर?
कागजातहरूमा चाहिन्छ, नागरिकता अनिवार्य चाहिन्छ, भएसम्म चाहिँ यसमा आफ्नो परिचय खोल्ने कुनै किसिमको कागजातहरू हजुरहरूको चाहिँ हुनुपर्छ, राष्ट्रिय परिचय पत्र भयो, नागरिकता भयो, र एउटा फोटो, हजुरको चाहिँ फोटो चाहिन्छ। साथसाथै यसमा चाहिँ जग्गाको विवरणहरूको लागि चाहिँ भएसम्म लाल पूर्जाहरू पनि भयो भने उहाँहरूलाई चाहिँ त्यो जग्गा बराबरको अनुदान छुट सुविधा दिनको लागि चाहिँ सरकारलाई सजिलो हुने भएर भएसम्म त्यसको पनि राखिदिने व्यवस्था चाहिँ सिस्टममा गरेको छ।
मसँग चाहिँ आफ्नै नाममा चाहिँ जग्गा छैन, मैले चाहिँ नरेस्ताकै सल्लाह अनुसार चाहिँ यहीँ गाउँमा बाँझो गइराखेको कुनै जग्गा चाहिँ भाडामा लिएर मैले खेती सुरु गर्दैछु, अब म चाहिँ किसान सूचीकरण मार्फत म कृषक भनेर चिनिन पाउँछु कि पाउँदिन त सर?
पाउनुहुन्छ हजुरहरू, किन भन्दाखेरि हजुरहरूले त्यो जग्गा करारमा अथवा चाहिँ अदिया अथवा बटैया जस्ता कामहरू गरेर लिइराख्नु भएको छ भने त्यसको प्रमाण पुग्ने कागजात हजुरले स्थानीय तहबाट पेस पेश गर्न सक्नुभयो भने हजुरहरू त्यो परिचय पत्र र किसान सूचीकरण कार्यक्रममा जोडिन सक्नुहुन्छ।
सरले अघि एउटा कुरा गर्नुभएको थियो नि, जस्तो हजुरहरूलाई कस्तो जातको तरकारी बिउ प्रयोग गर्ने भन्ने बारेमा सरकारले जानकारी दिन्छ, तपाईँहरूको चाहिँ विभिन्न जस्तो सूचनाहरू बाढी पहिरो कहिले आउँछ, पानी कहिले पर्छ जस्ता चाहिँ सूचनाहरू, मौसमको जानकारी पनि सरकारले दिन्छ भनेर भन्नुभयो नि सूचीकृत भएका किसानहरूलाई, त्यो चाहिँ कसरी दिन्छ सरकारले?
यो चाहिँ मोबाइल एसएमएस मार्फत हामीले पठाउँछौँ। अहिले धेरै किसानलाई हामीले चाहिँ प्रविधिसँग जोड्ने प्रयासमा अगाडि बढिराखेको छ नेपाल सरकार, र यसमा हामीले मौसम पूर्वानुमान जानकारी ल है भोलि पानी पर्दैछ भनेपछि उहाँलाई दुई तिन दिन अगाडि नै त्यसको जानकारी भयो भने उहाँले त्यही अनुसार आफ्नो बाली पशुपालन भित्राउने अथवा सुरक्षित अवस्थामा चाहिँ आफूलाई तयार गर्ने राख्ने गर्दाखेरि चाहिँ कृषि उपजको चाहिँ हुने क्षति न्यूनीकरण गर्न मात्रै सहयोग पुग्छ त्यसको लागि यो चाहिँ।
हजुर, अनि अर्को कुरा यो अलिकति जस्तो कम्प्युटरमा यसको सफ्टवेयरबाट अगाडि बढ्नुपर्ने प्रक्रिया नै यसको चाहिँ सफ्टवेयरको माध्यमबाट अगाडि बढाइने, गाउँमा धेरै किसानहरू पढेका छैनन्, जस्तो म त आफ्नै कम्प्युटरमा भराउँला मेरो फरक भइहाल्यो, तर नपढे लेखेका किसानहरूको हिजो त्यहाँ छलफलमा कृषि शाखामा कुरा पनि उठ्यो कहिलेकाहीँ पासपोर्ट बिर्सिने हुन्छ भन्ने कुरा भएको छ, यस्तो समस्या चाहिँ कसरी समाधान गर्ने त किसानलाई?
यसको लागि चाहिँ स्थानीय तहले सहजकर्ता अथवा गणकलाई नियुक्ति गरेर किसानको घर दैलोमै गएर विवरण भर्ने व्यवस्था गरेको छ, जसमा चाहिँ सहजकर्ता र गणक चाहिँ उहाँको घर दैलोमा विवरण सङ्कलन गर्न जाँदाखेरि किसानहरूले चाहिँ उहाँहरूलाई चाहिँ सोधेका प्रश्नहरूको सही जवाफ दिनुभयो भने चाहिँ उहाँहरूले नै त्यो चाहिँ भर दिनुहुन्छ, यसको लागि उहाँहरूले चिन्ता लिनै पर्दैन।
अनि यो वर्ष वर्षै सूचीकृत हुनुपर्छ कि जस्तो अब यो वर्ष 5 लाख 8-10 लाखको व्यवसाय होला, अर्को वर्ष त्यो एक्सपान्ड होला, अझ ठुलो व्यवसाय बनाउनु पर्ला होइन, जस्तो मेरै पनि वर्षौँ वर्ष यो बढिरहेको हुन्छ, पछि परिमार्जन गर्नु पर्यो भने चाहिँ कसरी गर्ने?
हजुरहरूलाई आफूले भरेका तथ्याङ्कहरू परिमार्जन गर्नु पर्यो भने पनि हजुरहरू स्थानीय तहमै जाने हो, पूर्ण अधिकार स्थानीय तहलाई छ, उहाँहरूलाई चाहिँ बाली नालीको विवरण जग्गाको विवरण भनौँ न घटबड भइरहेको छ भने हजुरहरूलाई अब घटबड भएको विवरण पनि सच्याइदिनुहोस् भन्नको लागि चाहिँ स्थानीय तहमा गएर हजुरहरूले अध्यावधि गर्न चाहिँ सक्नुहुन्छ, जसको लागि चाहिँ हजुरहरूलाई त्यहाँ हाम्रो स्थानीय तहमा भएका सहजकर्ता अथवा प्राविधिक कर्मचारीहरूले चाहिँ सहयोग गर्नुहुनेछ।
अनि सर, अघि हजुरले हामीलाई कुरा बताउँदै जाँदाखेरि यो किसान वर्गीकरणको कुरा पनि गर्नुभएको थियो होइन, किसानको वर्गीकरण चाहिँ कसरी हुन्छ, हामीले म यो वर्गको हुँ भन्ने कुरा कसरी थाहा पाउने, यसबारेमा पनि अलिकति बुझाइदिनु न।
यो किसान वर्गीकरण भनेको चाहिँ अब किसानहरू चाहिँ कुन साना किसान हुन् कुन ठुला किसान हुन् यसलाई चाहिँ छुट्याइएको छ, यो हाम्रो नियम कानुनमै लेखेर आएको हो। किसानलाई चाहिँ उहाँले दिएको विवरण अनुरूप चाहिँ 4 वर्गमा विभाजन गरिएको छ, एउटा निर्वाहमुखी किसान, अर्को साना किसान, अर्को मझौला किसान र अर्का ठुला किसान हुन्। कसरी साना किसानमा पर्ने कसरी ठुला किसानमा पर्ने भन्ने कुराहरू उहाँले दिएको विवरणमा भर पर्छ, जस्तै जग्गाको र आम्दानीको हिसाबले चाहिँ किसानले वर्गीकरण गरिया छ।
हजुर,
जुन चाहिँ किसानको थोरै जग्गा छ, लिजमा लिएर पनि थोरै गरिराख्नु भएको छ र चाहिँ उत्पादन पनि थोरै भइराखेको छ भने उहाँ चाहिँ निर्वाहमुखी किसानमा पर्न सक्नुहुनेछ। जुन चाहिँ किसानको धेरै जग्गा छ, उत्पादन पनि बढिराखेको छ भने ठुला किसानमा पनि पर्न सक्नुहुनेछ। अब कहिलेकाहीँ जग्गा थोरै भए पनि बढी उत्पादन गर्ने किसान पनि हुन्छन् भन्ने, त्यतिखेर चाहिँ उत्पादनको आधारमा उहाँलाई वर्गीकरण भनौँ न, उहाँले कति पैसाको चाहिँ कृषि उत्पादन गर्नुभयो त्यसको आधारमा उहाँलाई चाहिँ वर्गीकरण गर्न सकिन्छ। जति धेरै चाहिँ उत्पादन गर्नुहुन्छ उहाँहरूलाई त्यति नै राज्यबाट सुविधा बढ्छ, र 1 कट्ठा जग्गामा तपाईँको चाहिँ कति चाहिँ कृषि उत्पादन गर्नुहुन्छ त त्यसरी नै बिउ र मल त पाउने हो नि त उहाँले
गर्ने उत्पादनको
आधारमा। जस्तै 1 कट्ठा जग्गा छ अनि 1 कट्ठा जग्गा हुनेलाई पनि 10 किलो बिउ दिने,
50 रोपनी
जग्गा हुनेलाई पनि 10 किलो बिउ दिँदा त किसान त 1 कट्ठा भएकालाई त धेरै बिउ भयो र 50 कट्ठा अथवा 50 रोपनी भएकालाई त बिउ कम भयो। वास्तवमा किसान सूचीकरणमा गणकले अथवा सहजकर्ताले
सोधेको
किसान आफैले विवरण भर्दा चाहिँ एकदम सही विवरणहरू चाहिँ भरिदिनु भयो भने हामीलाई भोलिका दिनमा यहाँलाई दिने सुविधाहरू एकदम पारदर्शी र आवश्यकता अनुसारको सुविधा हामीले दिन चाहिँ सक्छौँ भनेर किसान वर्गीकरणको आधार त्यसरी तय गरिएको चाहिन्छ। जस्तै निर्वाहमुखी किसान हुनको लागि कम्तीमा चाहिँ एउटा लाइफ स्टक युनिट भएकै हुनुपर्छ होइन, अथवा वार्षिक रूपमा 1.5 लाख भन्दा बढी चाहिँ लाइफ स्टक पालेर चाहिँ उसले चाहिँ फाइदा गरेको हुनुपर्छ, ताकि चाहिँ उहाँलाई चाहिँ 1.5 लाख भन्दा बढी चाहिँ उहाँले कमाइराख्नु भएको छ भने उहाँ फेरि साना किसानमा पर्नुभयो। साना किसानको लागि चाहिँ अब 1.5 लाख भन्दा बढी 6 लाखसम्मको चाहिँ क्राइटेरिया छ, र त्योभन्दा नि माथिल्लो उत्पादन गरिराख्नु भएको छ, त्योभन्दा नि बढी पैसा चाहिँ उहाँले पशुपालनबाट गरिराख्नु भएको छ भने 6 लाखदेखि माथि चाहिँ 15 लाखसम्म हो भने फेरि मझौला किसान, र 15 लाख भन्दा नि माथि गर्नु भएको छ नि ठूला किसान। अब निर्वाहमुखी किसान र ठूला किसानलाई दिने सुविधा त फरक पार्नु पर्यो नि।
यसरी सूचीकृत भएका किसानहरूलाई राज्यका तर्फबाट कस्तो कस्तो खालको अनुदानहरू हुन्छ?
यो हाम्रो नियम कानूनमा पनि उल्लेख गरिसकेको चाहिँ छ। जस्तै अब किसान सूचीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2081 को दफा 15 भनियो भने अनुदान छुट सुविधाको बारेमा प्रष्ट रूपमा लेखिएको छ। परिचय पत्र प्राप्त किसानलाई राज्यबाट हुने जुन विभिन्न कृषि उपजमा हुने सुविधाहरू जस्तै मलका कुराहरू भए, बिउ बिजनका कुराहरू भए, बिमा प्रिमियमका कुराहरू भए, कुनै मेसिनरी च्याप कटरै भनौँ अथवा सानो हाते ट्र्याक्टरका कुराहरू भयो लगायत चाहिँ कुनै फार्मै बनाउनु पर्यो, खोर बनाउनु पर्यो, गोठ बनाउनु पर्यो, भकार व्यवस्थापनको लागि चाहिँ ट्याङ्की बनाउनु पर्यो, यही नै हो सरकारले गर्ने। अब गएर घरमै गएर त सरकारले सबै चाहिँ इन्फ्रास्ट्रक्चर बनाइदिँदैन, त्यसमा त साझेदारीमा हुन्छ। किसानले पनि
सहुलियत
हो, किसानले पनि आफ्नो 15%, 20% अथवा 50%सम्म लगानी गर्ने, सरकारले त्यसमा थप त्यति गरिदिने अनि बल्ल चल्छ। 100% अनुदान गरिदियो भने अनुदानको पनि एउटा किसानले चाहिँ यो अनुदानलाई पनि अलिकति हल्का रूपमा लिने हुन्छन् र अनुदान पाए काम गर्ने, नपाए म काम गर्दिनँ भन्ने किसिमका मनोभाव बढ्दो रहेछ।
किसान सूचीकरणको बारेमा धेरै कुराहरू नबुझेका मान्छेहरूले चाहिँ धेरै कुराहरू बुझौँ। राज्यले एउटा अभियान सुरु गर्दै गर्दाखेरि चाहिँ हामीले किसानको तर्फबाट हामीले के कसरी चाहिँ यो अभियानमा सहयोग पुर्याउन सक्छौँ होला सर?
हजुरहरूले आफूले बुझेका कुराहरू अरू किसान दाजुभाइ दिदीबहिनीलाई पनि भनिदिनुहोस्। उहाँहरूलाई केही समस्या परेको छ भने उहाँहरूले चाहिँ नजिकैको स्थानीय तहमा सम्पर्क गर्न सक्नुहुनेछ भन्ने कुराहरू पनि जानकारी गराइदिनुहोस्। यो कार्यक्रममा किसानहरूबाट सपोर्ट र सहयोग भयो भने नै यो कार्यक्रमले गति लिने हो भन्ने कुराहरू पनि उहाँहरूले बुझ्न जरुरी छ। वास्तवमा किसानको घर दैलोमा सहजकर्ता अथवा गणकै राख्दा उहाँहरूले चाहिँ किसानहरूबाट जुन जवाफ पाउनु पर्ने थियो त्यो जवाफहरू चाहिँ पुरै नपाउने, उहाँहरूले झर्को मार्ने, कतिपय बिचरा काममा हुन्छन्, खेतीपाती गरिराखेका हुन्छन्, आएर त्यत्तिकै गफ गरेर बसिया छ भनेर किसिमले चाहिँ मेरो समय खर्च गरिदियो भन्ने हिसाबमा चाहिँ उहाँहरूले चाहिँ जवाफ दिन नखोज्ने, यस्ता प्रविधिहरू चाहिँले गर्दाखेरि हजुरहरूले नै आफ्नो तथ्याङ्क सिस्टममा राख्न नपाएपछि हजुरहरूको लागि खटेका गणकहरूले कसरी हजुरको तथ्याङ्क बढ्छन् त? भोलि राज्यबाट हुने सुविधाहरूमा हजुरलाई बाँध्नको लागि नि उहाँहरू चाहिँ फिल्डमा खटिएका हुन् भन्ने कुराहरू चाहिँ उहाँहरूलाई बुझाइदिनुहोस्, ताकि चाहिँ यो कार्यक्रमले सहजता पाओस् र यो कार्यक्रमबाट चाहिँ कोही पनि आफ्ना किसानहरू नछुट्यौँ नदोहोऱ्यौँ भन्ने कुराहरू चाहिँ हामीले चाहिँ प्रत्याभूति उहाँहरूमा चाहिँ राखिदिनको लागि हजुरहरूले सहयोग गरिदिनु होला भन्ने मैले भन्न चाहन्छु।
हुन्छ सर, यो बारीमा बसेर दाजुबहिनी गल्फत्ती गरिरहेको बेलामा हजुरको यो बाटो पर्यो, हामीलाई धेरै कुराहरू यो किसान सूचीकरणको बारेमा जानकारी गराइदिनु भयो, धेरै कुरामा आँखाइ खुल्यो। यो नगरी नहुने काम रहेछ, अहिलेसम्म धेरै ढिलो भइसकेको रहेछ। हामी अरू किसानहरूलाई पनि भन्छौँ धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँहरूलाई पनि।
हवस् त, आजलाई कृषक चौतारी यति नै। कृषक चौतारीबाट सहकर्मी कीर्ति आचार्य, डाक्टर सञ्जीव पण्डित र काशीनाथ दवाडी सहित म नरेश न्यूपाने आज्ञा चाहन्छौ। नमस्कार।